الحمد لله وكفى السلام على سيد الرسل وخاتم الأنبياء وعلى آل الأصفياء وأصحابه الأتقياء أما بعد محترم بہنوں اور بیٹیوں دنیا کی زندگی آخرت کے مقابلے میں بہت ہی قلیل ہے، بہت تھوڑی ہے۔ دنیا میں ہمیشہ رہنا نہیں ہے، اور آخرت میں ہمیشہ رہنا ہے۔ یہ ورلڈلی لائف ٹیمپوری، اور آخرت کی لائف پرمننٹ ہے، ایٹرنل ہے۔ پرمننٹ لائف کے لیے اللہ تعالی نے ٹیمپوری لائف ہمیں تیاری کرنے کے لیے دی۔ دنیاوی زندگی کی ٹیمپوری لائف، دنیاوی زندگی کی عارضی قیام، یہ تھوڑا قیام جو ہے 50 سال کا، 60 سال کا، 80 سال کا، یہ اللہ تعالی نے ہمیں آخرت کی ہمیشہ کی ایور لاسٹنگ ایٹرنل پرمننٹ لائف کے لیے تیاری کرنے کے لیے دی۔ اس لیے اس دنیاوی زندگی کی نہ راحت کو اہمیت دینی چاہیے، نہ اس دنیاوی زندگی کی تکلیف سے گھبرانا چاہیے۔ اس دنیاوی زندگی کی راحت کو بہت زیادہ امپورٹنس دے کر اس کے پیچھے سب کچھ قربان نہیں کرنا چاہیے، اور اگر اس دنیوی زندگی میں کسی قسم کی کلفت ہے، تکلیف ہے، کوئی پین ہے، کوئی انگزائٹی ہے اس دنیوی زندگی میں، تو اس کی حد سے زیادہ فکر نہیں کرنی چاہیے کہ یہ کیا ہو گیا، کیوں ہے؟ اس لیے کہ اس دنیاوی زندگی میں اگر راحت ہے تو کل ختم ہو جائے گی، اور اس دنیاوی زندگی میں اگر تکلیف ہے وہ بھی کل ختم ہو جائے گی۔ موت آئی، ساری راحت ختم، اور موت آئی، ساری تکلیف ختم۔ نہ کچھ مال اور دولت، نہ دھن جائے گا، فقط ساتھ تیرے کفن جائے گا۔ یہ مال یہیں رہ جائے گا، دولت یہیں رہ جائے گی، یہ دنیا کا ساز و سامان یہیں رہ جائے گا، دنیا کا اسباب یہیں رہ جائے گا، پیلس ہے تو بھی یہیں رہ جائے گا، جھونپڑا ہے تو بھی یہیں رہ جائے گا، پیلس بھی، ہٹ بھی، فقر ہے وہ یہاں رہ جائے گا، مالداری ہے وہ بھی یہیں رہ جائے گی، حکومت ہے وہ بھی یہیں رہ جائے گی، اور اگر غریبی ہے وہ بھی یہیں رہ جائے گی، پرنس ہے وہ प्रिंस के सारे साजो सावन को यहीं छोड़ जाएगा, और अगर पोपर है तो अपनी सारी गरीबी को, फकीरी को, परेशानी को यहीं छोड़ गया। तो जो चीज टेम्पररी है, जो चीज खत्म हो जाने वाली है, तो अगर वो राहत है तो उसको इतना ज्यादा इंपोर्टेंस नहीं देना चाहिए, और अगर वो तकलीफ है तो उससे इतना ज्यादा घबराना नहीं चाहिए। इस तमहीद के बाद मैं मेरी माओ बहनों, मेरी बेटियों की खिदमत में जो अर्ज करना चाहता हूं वो ये कि अल्लाह जल्ल जलालुहु अम्मनवालुहु ने आपको जिस हाल में रखा है उस पर सबर करके, शुक्र करके अपनी इस आर्जी और दुनियावी जिंदगी को किसी तरह पूरी कर लो। अल्लाह जल्ल जलालुहु अम्मनवालुहु ने राहतें दी हैं तो उन पर शुक्र अदा करो, और अगर किसी किस्म की कहीं कुल्फत है तो उस पर सबर करो। जो कुल्फत पे सब्र नहीं करता, इसका मतलब है कि वो उस कुल्फत से घबरा रहा है। जो कुल्फत पे सब्र नहीं करता, तकलीफ पे सब्र नहीं करता, इसका मतलब है कि वो तकलीफ से घबरा रहा है, और दुनिया की तकलीफ घबराने की चीज नहीं है। और अगर वो इस तकलीफ को दूर करने के खातिर हाथ पैर मारता है, दर दर की ठोकरें खाता है, और हर वक्त एक ही चक्कर में पड़ा हुआ है कि किसी तरह मेरा ये काम हो जाए, किसी तरह मेरा ये मसला हल हो जाए, किसी तरह मेरी ये तरक्की हो जाए, किसी तरह मेरा ये प्रमोशन हो जाए, किसी तरह मेरा ये प्रोग्रेस हो जाए, इसका मतलब ये है कि उसकी नजर में दुनिया की राहत और दुनिया का प्रोग्रेस बहुत इंपॉर्टेंट है, और ये बहुत बड़ा धोखा है, बहुत बड़ा धोखा। इसलिए अल्लाह जल्ल जलालुहु अम्मनवालुहु ने जो कुछ आपको और हमें अता किया है उस पर कनाअत करनी चाहिए, कनाअत करनी चाहिए। आपके पास बहुत बड़ा मकान नहीं है, मगर मकान है कि नहीं? बहुत बड़ा मकान नहीं है, मगर मकान है कि नहीं? आपके पास तीन बेडरूम का मकान है, और आपके दोस्तों के पास पांच बेडरूम का मकान है, आपकी सहेलियों के पास पांच बेडरूम का मकान है, तो आप तीन बेडरूम के मकान में जिंदगी गुजार रहे हैं या नहीं? आपकी जिंदगी गुजर रही है या नहीं? अगर गुजर रही है तो दूसरे दो बेडरूम की जरूरत क्या है आपको? अब जब जरूरत नहीं है तो उसके पीछे अपने दिल दिमाग को क्यों खपाते हैं? इस पेन को क्यों अपने साथ लेकर के चलते रहते हैं? आपके पास BMW नहीं है, आपके पास मर्सिडीज नहीं है, आपके पास बेंटली गाड़ी नहीं है, लेक्सस गाड़ी नहीं है, रोल्स रॉयस नहीं है, मगर गाड़ी है कि नहीं? और गाड़ी ऐसी है कि नहीं कि जिसमें किसी किस्म की आपको तकलीफ नहीं, एक जगह से दूसरी जगह आराम से आप सफर कर लेते हैं, तो आपका तो काम हो रहा है। जब आपकी जरूरत पूरी हो रही है तो आप किसी ऐसी चीज को हासिल करने के लिए जो शायद आपको जिंदगी पर हासिल न हो, अपने आप को टॉर्चर क्यों करते हैं? जो कुछ आपके पास है उस पर कनाअत करो और शुक्र अदा करो कि अल्लाह ने मुझे मेरी जरूरत से बहुत कुछ दिया है, मेरी जरूरत से ज्यादा बहुत कुछ दिया है। हमारी फैमिली के पास अगर दो बेडरूम का घर होता वो भी हमारे लिए तो काफी हो जाता। फैमिली बहुत बड़ी है, मगर दो बेडरूम का अगर मकान होता तो रात को बिस्तर लगा करके लिविंग रूम में, सिटिंग रूम में भी दो बच्चे सो सकते थे, मगर उसके बावजूद अल्लाह ने फजल फरमाया कि हमें तीन बेडरूम का मकान दे दिया, अल्हम्दुलिल्लाह, हमारी जरूरत से ज्यादा। जब हम इंडिया में रहते थे बचपन में, तो जो सिटिंग रूम और लिविंग रूम है वही रात को बेडरूम होता था, और वहां किसी को ऐसा फीलिंग नहीं होता था कि हमारे पास बेडरूम नहीं है, सिटिंग रूम नहीं है, लिविंग रूम नहीं है। हमारे एक दोस्त हैं डॉक्टर साहिब, यहां साइकाइट्रिस्ट है, تو وہ یہ بتا رہے تھے ابھی جمعے کے دن کی بات ہے, مجلس کے بعد ان سے ملاقات ہوئی, کہ ہمارے جو سائیکالوجی کے اصول اور ضابطے ہمیں سکھائے گئے, اس میں ایک اصول اور ضابطہ ہمیں یہ سکھایا گیا کہ زندگی کا جو معیار ہے, لائف کا جو سٹینڈرڈ ہے, اسے آپ ڈیفائن نہیں کرتے کر سکتے کہ یہ ہائی سٹینڈرڈ ہے یا لو سٹینڈرڈ ہے. آپ ڈیفائن نہیں کر سکتے کہ اگر 50,000 pounds ہے تو یہ ہائی سٹینڈرڈ ہے, اور بلو 50,000 pounds کا اگر لائف سٹائل ہے تو یہ بلو سٹینڈرڈ ہے, آپ ڈیفائن نہیں کر سکتے. انہوں نے یہ کہا کہ لائف سٹینڈرڈ جو ہے اسے ہر شخص کی اپنی سوچ ڈیفائن کرتی ہے. یہ سائیکالوجی کا اصول انہوں نے بیان کیا, نفسیات کا. اب ایک شخص ہے وہ پاکستان میں کسی دیہات میں رہتا ہے, انڈیا کے کسی دیہات میں رہتا ہے, اور اس نے کراچی, لاہور, بمبئی, دلی دیکھا ہی نہیں اور وہاں کی لائف نہیں دیکھی. اور دیہات کی لائف کے اعتبار سے وہ ایک جھونپڑے میں رہتا ہے, کچے مکان میں رہتا ہے, صبح صادق کے وقت اٹھ جاتا ہے, چائے وائے پی کر فجر کی نماز سے پہلے ہی کھیت میں چلا جاتا ہے, وہاں جا کر کے اپنی فجر کی نماز پڑھتا ہے اور دوپہر کے وقت تک کام کرتا ہے, پسینے سے شراب اور ہو کر گھر آتا ہے, کھانا کھاتا ہے, تھوڑی دیر لیٹ جاتا ہے, پھر نکل جاتا ہے اپنے جانوروں میں. اب کتنی ہارڈ لائف ہے, مگر اس نے اس سے زیادہ کمفرٹیبل لائف دیکھی یا نہیں, تو وہ یہ سمجھتا ہے کہ مائی لائف از ویری کمفرٹیبل. تو اس کے سوچنے کے اعتبار سے اس کی لائف کا سٹینڈرڈ بہت ہائی ہے. تو ہر شخص کے سوچنے کے اعتبار سے اس کا لائف سٹینڈرڈ ہوگا. اگر لیسٹر کے ہائی فیلڈز کے علاقے کے کسی ٹیرس ہاؤس میں کوئی شخص رہتا ہے اور وہ اپنے دل دماغ کو سمجھا دیتا ہے کہ اللہ نے مجھے جتنی ضرورت تھی اس سے زیادہ مجھے دیا ہے, تو اوڑبی کے کسی بھی بڑے مکان کو دیکھ کر اس کے دل کے اندر حسرت پیدا نہیں ہوگی. اسی وجہ سے آپ دیکھیں کہ ہم لوگ انگلینڈ میں رہتے ہیں, اتنی راحتوں میں رہتے ہیں, اور ہمیں وہ لگژریز حاصل ہیں یہاں, جو ہم جب اپنے دیہاتوں میں انڈیا میں جاتے ہیں تو وہاں کے اکثر لوگوں کو حاصل نہیں, مگر وہ اتنے ہی خوش نظر آتے ہیں جتنے ہم خوش ہوتے ہیں. اس لیے کہ ان کے ذہن میں لائف کا ایک معیار ہے, وہ ان کو حاصل ہے تو وہ خوش ہیں کہ ہمیں دو وقت کی روٹی مل جاتی ہے, روزانہ کڑی کھچڑی مل جاتی ہے, دوپہر کو چاول مل جاتے ہیں, شام کو روٹی مل جاتی ہے, صبح سویرے چائے مل جاتی ہے, اور اس کے ساتھ رات کی بچی ہوئی روٹی کھا لیتے ہیں, بس یہی چاہیے. تو وہ یہ سمجھتے ہیں کہ ہمارے پاس سب کچھ ہے, اور ہم نے چونکہ ہماری لائف سٹائل کا ایک الگ معیار یہاں بنایا ہے کہ گاڑی کا ہونا ضروری, ہر شخص کے ہاتھ میں موبائل کا ہونا ضروری, بہترین بیڈز کا ہونا ضروری, اور پھر اس پہ قناعت نہیں کرتے. کرائے میں کے گھر میں رہنے والا یہ خواب دیکھتا ہے کہ میرا اپنا مکان ہو جائے, اپنے مکان میں رہنے والا یہ دیکھتا ہے کہ اب یہ ڈیٹیچ سے ہم یہ ٹیرس سے سیمی ڈیٹیچ میں چلے جائیں, سیمی ڈیٹیچ سے ڈیٹیچ میں چلے جائیں. تو کبھی بھی میرے بھائیوں قناعت نصیب نہیں ہوگی, کبھی سکون نہیں ملے گا. تو انگلینڈ میں رہتے ہوئے بھی ایسے شخص کو جس نے اپنا سٹینڈرڈ آف لائف اپنے دماغ میں اتنا بنا لیا ہے کہ میں اپنے آپ کو کامیابی اس وقت تصور کروں گا جب اوڈوی کا 1.5 ملین کا مکان میرے ہاتھ میں آ جائے, تو وہ بہتر سے بہتر مکان میں رہے گا, بہتر سے بہتر غذا کھا رہا ہوگا, اس کے بعد اچھی گاڑی ہوگی, تنخواہ بھی اچھی ہوگی, کپڑے بھی اچھے پہن رہا ہوگا, عزت بھی حاصل ہوگی, مگر وہ یہی سمجھتا رہے گا کہ مجھے جس سٹینڈرڈ کی ضرورت ہے اس پہ میں ابھی پہنچا نہیں ہوں, لہٰذا میں غریب ہوں, میں ناکام ہوں. اور وہ جو دیہات میں رہنے والا ہے اس کی بھی تمنا کیا ہے آخری معراج کہ میرے پاس ایک جھوپڑا ہو جس میں ہم رہ سکیں, میری شادی ہو جائے, بچے ہو جائے, اور ہمیں صبح شام روٹی ملتی رہے, اور ہم بیمار نہ ہو, اور اگر بیمار ہو جائے تو بیماری کے علاج کے لیے پیسے ہو, بس یہ ان کی معراج. تو وہ یہ سمجھتے ہیں کہ ہم مالدار ہیں, हम किसी के मोहताज नहीं है। तो डॉक्टर साहिब ने जब मेरे सामने ये साइकोलॉजी का उसूल बताया तो मैंने कहा डॉक्टर साहिब बेअई नहीं यही बात अल्लाह के पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से 1426 साल पहले निकला है। साइकोलॉजी के माहिरीन ने तो अभी अभी ये उसूल वजा किया मगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये उसूल 1400 ईयर्स पहले वजा किया था। आप फरमाते हैं लैस गिना अन कसरत अल आरम, मालदारी बहुत ज्यादा माल के जमा करने का नाम नहीं है, बहुत ज्यादा असबाब के जमा करने का नाम नहीं है, बहुत ज्यादा रिसोर्सेज के जमा करने का नाम नहीं है। बहुत सारे रिसोर्सेज जमा कर लिए और आप मालदार नहीं, आप मालदार उस वक्त हैं वला किल्लर गिना गिना नफ्स, जब आपका दिल ये कहे कि मैं मालदार हूं। मैंने कहा तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, दिल आपका ये कह देगा मैं मालदार। एक शख्स को 150 पाउंड की तनख्वाह मिलती है, 150 पाउंड की एवीवी, और वो कॉन्टेंट है, वो कॉन्टेंट है और उस जॉब पर बिल्कुल इत्मीनान से लगा हुआ है और इधर उधर देखता नहीं कि 150 से ज्यादा की तनख्वाह की मुझे कोई नौकरी मिल सकती है। भाई क्यों? इसलिए उसने हिसाब कर लिया कि मेरे बिल्स भी पे हो जाते हैं, मेरा कर्ज भी अदा हो जाएगा इससे, यह कि मैं कर्ज में नहीं हूं तो इतने पैसे जमा हो जाएंगे कि मुझे अगर रिश्तेदारों को मिलने के लिए इंडिया पाकिस्तान जाना हो तो वो भी मैं जा सकता हूं, कभी कभार अगर दूसरे तीसरे साल उम्र के लिए जाना हो तो उसके इतने पैसे भी मेरे बच जाते हैं, अल्लाह के रास्ते में कुछ खर्च करना वो भी बच जाते हैं। दिस इज इनफ फॉर मी, वो नहीं देखता, बिल्कुल कॉन्टेंट है उस जॉब पर, ये आदमी मालदार है, ये मोहताज नहीं है। और दूसरा शख्स है कि फैक्ट्री चला रहा है और उसका इनकम 1000 पाउंड है वीक का, या 5000 पाउंड है या 10000 पाउंड है, मगर उसके दिल में यह ख्याल आता है कि मेरा टारगेट तो यह है कि एवरी वीक 20000 पाउंड का इनकम होना चाहिए। ये गरीब है, ये मोहताज है, ये नीडी है, इससे कभी उसका दिल सेटिस्फाइड नहीं है। तो मेरी माओ और बहनों, मालदार बनने का तरीका यह नहीं है कि हम बहुत सारे असबाब जमा कर रहे हैं, मालदार बनने का तरीका यह है कि ये जो बड़ी बड़ी उम्मीदें और उमंगें हैं उनको हम खत्म करें और खत्म करके जो कुछ अल्लाह ने हमें दिया है उस पर हम तनाज करने के अल्हम्दुलिल्लाह बहुत कुछ है मेरे पास, अल्हम्दुलिल्लाह बहुत कुछ, अल्हम्दुलिल्लाह बहुत कुछ। अपना मकान नहीं, किराए के मकान में रहते हैं, रेंटेड प्रॉपर्टी में रहते हैं, रह रहे हैं, अल्लाह अपना मकान भी दे देगा मगर कोई हर्ज नहीं। पता नहीं कल का दिन हमने देखा कि नहीं, भाई कितने महीने से आप रह रहे हैं किराए के मकान में, 2 साल से, 3 साल से, 4 साल से, 5 साल से, कोई तकलीफ हुई? कोई तकलीफ हुई? अल्लाह जल्ला जलालहू आम मनवा लहू आपके सर को साया 2 तरीके से देते हैं, कभी आप उसे खरीद लेते हैं पूरा 50,000, 60,000, 70,000, 1,00,000 खर्च करके, और कभी अल्लाह जल्ला जलालहू आम मनवा लहू हफ्ते के 100 पाउंड दिलवाकर आपको छत दिलवा दो। आपको क्या चाहिए? आपको तो कब्र तक छत चाहिए, वो अल्लाह जल्ला जलालहू आम मनवा लहू ने दिया हुआ है। और अल्लाह ताला ने जब आपको किराए के मकान में छत दिया हुआ है तो आपकी अगर रूह निकल जाएगी तो आपकी बीवी और आपके बच्चों का भी वही खालिक है जो आपका खालिक है, जिसने आपका ख्याल रखा है वो इनका भी ख्याल रखेगा। बल्कि इस वक्त भी आप अपने बीवी बच्चों का ख्याल नहीं रख रहे हैं, वो खालिक कायनात आपके जरिए उनका इंतजाम कर रहा है, इस वक्त भी वही इंतजाम कर रहा है। तो मैं ये चाह रहा हूं मेरी माओ और बहनों और बेटियों के दिल में यह बात उतर जाए कि कनाट बस जिंदगी सादा हो, अल्लाह जल्ला जलालहु आम में नवाज हो, अगर कोई चीज हमें हमारी तमा और लालच के बगैर पहुंचा दे तो अल्हम्दुलिल्लाह। यहां जो मां बहनें आई हुई हैं उनमें मुसम्मविन घराने की औरतें भी होंगी, मालदार घराने की, वेल टू डू घराने की औरतें भी होंगी, ऐसी औरतें होंगी जिनका मकान अपना खुद का जाती है, ऐसी औरतें होंगी जो बहुत ही वसी और स्पेशियस मकान में रहती हैं, تو اللہ جل جلالہ ہو عام والے بولے بغیر لالچ کے، بغیر گریڈ کے، بغیر کسی انگزائٹی کے دے دیا آپ کو، الحمدللہ اس پر شکر ادا کریں، اور جتنا دیا ہے اس پر قناعت کریں، اور جن کے پاس جو کچھ ہے اس کے اوپر اطمینان رکھیں کہ الحمدللہ اللہ کا بڑا فضل ہے، اللہ کا بڑا فضل ہے، جو کچھ اللہ نے ہمیں دیا بہت کچھ دیا ہے، اللہم لک الحمد ولک الشکر، اللہم لک الحمد ولک الشکر. جب آپ ذہن ایسا بنا لیں گے کہ میرے پاس جو لباس ہے وہ میرے بدن کو ڈھانپنے کے لیے کافی ہے، میں کوئی ننگی تو نہیں، میرا لباس پھٹا ہوا تو نہیں. حضرت شیخ الحدیث مولانا زکریہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے گھر آ کر میری بیگم سے کہا کہ آج شام کو سہارنپور میں جلسہ ہو رہا ہے، اس میں تمہاری دونوں بیٹیوں کا نکاح ہو رہا ہے، آج شام کو. ایک ہفتے، ایک مہینے، ایک سال پہلے پلاننگ نہیں، ہماری دونوں بچیوں کا نکاح آج شام کو سہارنپور میں جلسہ ہو رہا ہے، اس میں ہو رہا ہے. اور یہ نکاح کس کا تھا؟ حضرت جی مولانا یوسف صاحب رحمۃ اللہ علیہ اور حضرت جی مولانا انعام الحسن صاحب رحمۃ اللہ علیہ، دوسرے نمبر کے حضرت جی اور تیسرے نمبر کے حضرت جی، ان دونوں کا نکاح ایک ہی وقت میں حضرت شیخ الحدیث صاحب رحمۃ اللہ علیہ کی دونوں بچیوں سے ہوا. دیکھو وہاں کوئی تکلف نہیں تھا، اب ہم تصور کر سکتے ہیں. تو آج شام ان کا نکاح ہے اور آج ہی رخصت ہے. اب آج کل ہم کتنے تکلف میں پڑ گئے، کتنے تکلف میں پڑ گئے. منگنی ہوتی ہے تو منگنی سے دو مہینے پہلے بات طے ہو جاتی ہے، اس کے بعد منگنی کی تاریخ طے ہوتی ہے، اس میں پتا نہیں کتنے لوگ جمع ہوتے ہیں اور کتنے خرافات ہوتے ہیں. اور منگنی کے چھ مہینے کے بعد نکاح، بھائی کیوں؟ تو کہ اب تو ہماری بچی گھر سے رخصت ہو رہی ہے تو ہم چاہتے ہیں کہ ذرا اس کے ساتھ محبت کر لیں. تمہیں بچی کی 20 سال عمر ہوئی، آپ نے محبت ہی نہیں کی 20 سال تک، پر آپ کو یہ منگنی ہوئی اس وقت تک یہ خیال ہی نہیں آیا تھا کہ بچی کسی وقت اب جا رہی ہے، ہمیں محبت کرنا شروع کر دینا چاہیے. بچی کے لیے اس سے بڑھ کر کیا بات ہو سکتی ہے، اور ماں باپ کے لیے اس سے بڑھ کر کیا سکون ہو سکتا ہے کہ ہماری بچی صحیح گھر میں پہنچ رہی ہے. یہاں آئے اور کہا کہ آج دونوں بچیوں کا نکاح ہے، تو حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ میری بیگم نے مجھ سے یہ کہا کہ آپ اگر مجھے ذرا جلدی فرما دیتے تو میں ان کے لیے کپڑے سلوا دیتی. ماں کی ایک تمنا ہوتی ہے کہ بچیوں کی شادی ہو تو اس دن کم سے کم نئے کپڑے ان کو پہنائے جاتے. اور پھر حضرت شیخ رحمۃ اللہ علیہ کے گھرانے میں زبد، جفا کشی، بچیوں کا بھی ایسا مزاج بنا ہوا تھا کہ ادھر ادھر ذہن منتقل نہیں ہوتا. خدمت گزاری، مہمان نوازی، لوگوں کا آنا جانا ہم تصور نہیں کر سکتے. آج بھی حضرت مولانا ارشد مدنی صاحب ہیں وہاں، اور حضرت مولانا اسعد مدنی صاحب رحمۃ اللہ علیہ تھے، اور روزانہ دسترخوان کے اوپر 25 سے 50 آدمی دونوں کا کھانا کھاتے ہیں، مہمان آ رہے اور باورچی نہیں رکھا ہے، گھر میں عورتیں کھانا پکاتی ہیں، اور وہ اس کو اپنے لیے سعادت سمجھتی ہے کہ ہمارے گھر میں مہمان آتے ہیں، دین سیکھنے کے لیے آتے ہیں، دین کی نسبت پر آتے ہیں. حضرت شیخ الحدیث صاحب رحمۃ اللہ علیہ کے یہاں بھی ایسا ہی ہوتا تھا. حضرت شیخ الحدیث صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایک دن کھانے کے وقت میں حضرت مدنی رحمہ اللہ تعالی اور حضرت مولانا ابراہیم بلیاوی رحمہ اللہ تعالی جو منطق کے امام تھے، دارال دیوبند میں پڑھاتے تھے، فلسفی اور لاجک کے امام تھے، کہتے یہ پورا گروپ آ گیا. تو حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ آتے ہی میں نے پوچھا کہ کھانے سے فارغ ہو کر آئے ہیں یا کھانا یہاں کھائیں گے، تو انہوں نے کہا تو بھوکے ہیں سب. تو حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے حضرات سے کہا کہ آپ گرمی کا موسم ہے، ذرا وضو کر لیجئے، نماز باقی ہو تو نماز پڑھ لیجئے، میں بھی انتظام کرتا ہوں. حضرت شیخ فرماتے ہیں کہ گھر میں میں نے بچیوں سے کہہ دیا کہ آٹا گوندھنا شروع کرو، اور یہ کہہ کر کے میں باہر نکلا، اس خیال سے نکلا کہ اب سالن بھی تو پکانا ہے. تو حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ بس میں گھر سے باہر نکلا تو وہاں سے ایک گوشت بیچنے والا جا رہا ہے، وہ جانا پہچانا وہ آدمی تھا. میں نے کہا کہ بھئی کچھ ہے کہ نہیں، تو اس نے کہا کہ بس یہ قیمہ رہ گیا ہے. تو حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ وقت اتنا کم تھا کہ
मैंने उसको कहा कि भाई जितना तुम्हारे पास कीमा हो वो दे दो, तो उसने मेरे हाथ में पकड़वा दिया, पैकिंग का भी वक्त नहीं था। और हजरत शेख फरमाते हैं कि वो कीमा पूरा मैं अपने हाथ में लिया और हाथ में लेकर के मैं किचन में पहुंचा, उस वक्त तक मैं मसाला तैयार था, तो मैंने अपने हाथ ही से देखची के अंदर वो कीमा डाल दिए। अभी वो लोग वुजू से फारिग हुए, नमाज से फारिग हुए, दस्तरखान लग गया, रोटी पककर तैयार हो गई, कीमा आ गया और उन्होंने खाना शुरू कर दिया। तो हजरत मौलाना इब्राहिम बलियावी साहब रहमतुल्लाह अलैह ने पूछा कि शेख उल हदीस साहब, क्या खाना पहले से तैयार था या इस वक्त तैयार हुआ है? तो हजरत शेख रहमतुल्लाह अलैह ने फरमाया कि नहीं, इसी वक्त तैयार हुआ है। तो हजरत मौलाना इब्राहिम बलियावी साहब रहमतुल्लाह अलैह ने फरमाया कि यह तो मुमकिन नहीं है। तो वो चूंकि मंतिक के इमाम थे, अकल से सोचते थे, तो हजरत मौलाना हुसैन अहमद मदनी नबर अल्लाह बरकतहु ने इरशाद फरमाया कि अल्लामा साहब जब इस घर में आते हैं तो अकल से नहीं सोचा करते, यहां अकल से मावरा काम होते हैं। तो देखो औरतों का क्या मिजाज था। तो ये हजरत मेहमानों के लिए अपनी औरतों से पकवाते थे, ये जुब्द था, वफा कशी, दीन की फिक्र। तो मैं ही अर्ज कर रहा था कि उनकी जिंदगियों में तो कोई ऐश था ही नहीं, तो कम से कम शादी के दिन ही जरा नए जोड़े उनको पहना दिए जाते। तो ये ख्याल आया उनकी वालिदा को। तो देखो कनारत, और नए और पुराने कपड़े में कोई फर्क नहीं, नए और पुराने कपड़े में कोई फर्क नहीं। इसलिए हजरत शेख के जहन में कोई फर्क नहीं था दोनों के दरमियान। तो हजरत शेख फरमाते हैं कि अल्लाह ताला मेरी बीवी पर रहम फरमाए, इसलिए कि हजरत शेख ने जरा सख्त जुमला कहा था, कहा मैंने उनसे ये कहा कि तुम तो कपड़े सिलवाने की बात कर रही हो, मैंने तो मेरी बच्चियों को कभी भी घर में नंगा फिरते हुए नहीं देखा। यानी हजरत ये फरमाना चाहते थे कि क्या बच्चियों के पास कपड़े नहीं है कि तुम सिलवाने की बात कर रहे हो? हो गया निकाह, निकाह हो गया, उन्हीं कपड़ों में जो रोजाना पहनती थी। अब रुखसती का वक्त आया, तो रात को रुखसती थी उनकी, तो जब दोनों दुल्हा घर में आए हजरत शेख रहमतुल्लाह अलैह के यहां, तो उस वक्त बच्चियों को और बच्चियों की मां को पता चला कि निजाम में तब्दीली हुई है और रुखसती तो गरीब है, बजाय इसके कि बच्चियों को रवाना करें दोनों दुल्हा यहां सोने वाले हैं। देखो कितनी सादगी, कैसे तकल्लुफात से वो आ रही थे। तो मैं ये अर्ज कर रहा हूं मेरी माओ और बहनों कि अल्लाह जल्ल जलालहू वनवाज़हू ने हमें इस मुल्क में इतना दिया है, इतना दिया है, इतना दिया है, कि ये जुमला तो गलत ही होगा कि सब्र करो। ये सब्र इसलिए करना पड़ता है कि हमने हमारी जिंदगी का साइकोलॉजिकली मेडियर एक बहुत ऊंचा कर रखा है। हम एक खाब की दुनिया में रहते हैं, शेख चिल्ली की दुनिया में, शेख चिल्ली की दुनिया में। शेख चिल्ली का वाकया मशहूर है कि बेचारा गरीब आदमी था, नौकरी करता था, कूली का काम करता था। तो ये जब किस्सा बच्चों को सुनाया जाता है तो बहुत हंसते हैं बच्चे। तो मैं ये कहता हूं कि ये शेख चिल्ली का तो वाकया है, हम सब शेख चिल्ली बने हुए हैं अगर हम अपनी जिंदगियों पर गौर करें। तो कूली था, तो किसी जगह पर खड़ा था, जो एक मुतमविल आदमी, रईस आदमी, उसने तेल का एक डिब्बा खरीदा और उससे कहा कि भाई कुली इधर आ, ये तेल का डिब्बा उठा ले अपने सर पर। तो उसने कहा कि क्या उजरत दोगे? तो उसने कहा कि 5 रुपये दूंगा। बहुत अच्छी बात है, उसने अपने सर के ऊपर वो डिब्बा उठा लिया और अब जाने लगा। वो मुतमविल आदमी आगे आगे, ये पीछे पीछे, और ड्रीम वर्ल्ड में चला गया, ख्वाब की दुनिया में। और उसने ये सोचा कि जब मैं इस डिब्बे की डिलीवरी कर दूंगा तो ये रईस मुझे 5 रुपये देगा, उस 5 रुपये के मैं 5 अंडे खरीदूंगा और किसी की मुर्गी को लेकर आ रही है तक उसके ऊपर बिठाऊंगा तो 5 मुर्गियां पैदा हो जाएगी और ये मुर्गियां पैदा होंगी, ये बड़ी होंगी और फिर ये अंडे देना शुरू करेगी। तो एक साल में ये 5 मुर्गियां मिलकर इतने अंडे देगी तो मेरे पास इतनी मुर्गियां हो जाएगी, इतनी मुर्गियां हो जाएगी तो फिर मैं बकरी और बकरा खरीदूंगा और फिर बकरियों का एक लंबा छोड़ा सिलसिला होगा तो फिर गाय खरीदूंगा, गायों का एक लंबा छोड़ा सिलसिला होगा, भाई मैं उस वक्त तक मैं कितना मालदार हो जाऊंगा, एक बहुत बड़ा मकान होगा और पूरी दुनिया में ये आवाज गूंज उठेगी कि भाई बहुत बड़े रईस हैं फला साहिब। तो और कहते हैं कि फिर जब मेरी हालत बहुत ऊंची हो जाएगी तो मैं बादशाह की लड़की से शादी करने के लिए पैगाम भेजूंगा। अभी तो वही कूली है और सर के ऊपर तेल का डिब्बा उठाए जा रहे हैं। और क्या सोच रहे हैं, प्रिंसेस से शादी करने का। और मेरी उस वक्त की जो हालत है उसको देख करके बादशाह सलामत फौरन हमारे पैगाम को कबूल कर लेंगे, इसलिए कि उनको हमसे बेहतर रिश्ता नहीं मिलेगा, निकाह हो जाएगा, निकाह हो जाएगा, एक साल में बच्चा पैदा होगा। फिर वो बच्चा कूदता उछलता मेरे पास दौड़ते हुए एक दिन आएगा और मुझसे कहेगा कि अब्बा जी मुझे आइसक्रीम खाने के लिए कुछ पैसे दीजिए। तो मैं बच्चे के साथ जरा मजाक करने के लिए ऐसे सर हिलाऊंगा कि नहीं, अब वह ऐसा सर जो हिलाया तो सर बच्चे तेल का डिब्बा गिरा, तेल का डिब्बा गिरा, पूरा तेल जमीन पर। तो वो जो मालदार आदमी था उसने डांटा और कहा कि बेवकूफ, तुमने हमारे तेल के डिब्बे को जाया कर दिया। तो शेख चिल्ली साहिब कहते हैं कि तुम्हारा तो तेल का डिब्बा ही गया है, हमारा तो पूरा खानदान तबाह हो गया। ये शेख चिल्ली बनकर के जब हम बैठते हैं ऐसा हो जाएगा और ऐसा हो जाएगा और ऐसा हो जाएगा और ऐसा हो जाएगा, भाई कुछ प्लानिंग तो करनी पड़ती है। एक ताजिर जब तिजारत शुरू करता है, फैक्ट्री शुरू करता है, तो उसके जहन में कुछ प्लानिंग होती है, मगर वो एक महदूद प्लानिंग होती है कि ये हमारा प्रोजेक्ट 3 साल का है और इसके अंदर हम ये अचीव करना चाहते हैं, हो गई बात। मगर हमारे जो ख्वाब बड़े बड़े जो कभी भी अकॉम्प्लिश होने वाले नहीं होते, इससे अपने आप को पाक रखो, इससे अपने आप को पाक रखो। जो कुछ अल्लाह अल्लाह जला लोगो आम मनवा लोगों ने हमें दिया है, ये इंग्लैंड में रहने वालों के लिए मेरी माओ बहनों बेटियों मेरे भाइयों इतना है कि सब्र करने की तलकीन गलत है, शुक्र करने की तलकीन होनी चाहिए। ये कहना कि जो कुछ है उस पर सब्र करो, ये गलत तलकीन, शुक्र करो। यानी अगर बच्ची आकर मां बाप के सामने शिकायत करे कि मेरा शोहर मुझे ये नहीं देता वो नहीं देता, इतने ही कपड़े हैं, मेरे कपड़े खरीद कर नहीं दिए, तो देखिए बेटा दुनिया में ऐसे बहुत लोग रहते हैं जो पूरा साल एक ही जोड़ी कपड़े पहनते हैं, एक ही जोड़ी। ऐसे मुहद्दिसीन गुजरे हैं, ऐसे फुकहा गुजरे हैं कि जिनके पास एक ही जोड़ी कपड़े रहते थे, और जब वो कपड़े मैले हो जाते थे तो नदी किनारे समंदर के किनारे ऐसी जगह चले जाते थे जहां उनको कोई देखता नहीं था, बरहना हो जाते थे, कपड़े उतार देते थे और कपड़ों को धोकर खुश करने के लिए रखते थे और चट्टान के पीछे छुप कर बैठे रहते थे जब तक के कपड़े खुश नहीं हो जाते। उसके मुकाबले में हमारे पास बहुत कुछ है। तो बजाय इसके कि अपनी बेटी को सब्र करने की तलकीन करो, उसका दिमाग दुरुस्त करो कि बेटा ये सब्र का मौका नहीं तो शुक्र का मौका है, तुम नाशुक्री कर रही हो, तुम्हारे पास जो कुछ है वो बहुत कुछ है। एक बुजुर्ग जो है, एक बुजुर्ग वो चल रहे थे, चलते चलते थक गए तो किसी दरख्त के साये के नीचे बैठे, तो वहां से एक साहिब गुजरे, देखा कि बहुत अच्छे चप्पल पहने हुए हैं, दूसरे साहिब गुजरे, देखा कि बहुत अच्छी जूतियां हैं, तीसरे गुजरे बहुत अच्छी जूतियां हैं, चौथे गुजरे बहुत अच्छी चप्पल है, तो इनके दिल ख्याल आया कि फुस्सार फुज्जार लोग यहां से जा रहे हैं जो नमाजें भी नहीं पढ़ते और अल्लाह जल्ला जलालहू आम मनवा लोगों ने इनको कितना दे रखा है और हमारे पास चप्पल भी नहीं है, बस ये ख्याल आया। अब बड़ों की गलती पर अल्लाह ताला फौरन उनको तंबीह फरमाते हैं, बस इसी ख्याल में मगमूम हो गए कि अल्लाह जल्ला जलालहू आम मनवा लोगों ने हमें एक जोड़ी चप्पल नहीं दी। तो इसी गम में मस्जिद में दाखिल हुए तो जहां जूतियां उतारी जाती हैं वहां गरीब लोग भीख मांगने के लिए बैठे रहते हैं गरीब मुल्कों में, तो वहां एक साहिब बैठे हुए थे, भीख मांग रहे थे, घुटनों से उनके दोनों पांव कटे हुए थे, पांव ही नहीं थे, वो अपनी सुरीन के मन घसीट घसीट के चल रहे थे। बस ये इन्होंने जब देखा तो आंखों से आंसू बहने लगे और मस्जिद में जाकर सहने मस्जिद में सज्दे में गिर गए किबले की तरफ रुक करके और अल्लाह से इस्तिग़फ़ार करने लगे कि अल्लाह इस नाशुक्री पे मेरी पकड़ मत फरमा कि आपने मुझे चप्पल नहीं दी मगर दो पांव तो दे रखे हैं। दुनिया में ऐसे सैकड़ों अफराद है जिनके पास पांव भी नहीं है। इसलिए मेरी माओ और बहनों आफियत हम सबकी इसी में है, दुनिया में राहत भी इसी में है कि हम कनात करें, जो कुछ हमारे पास है उसको देखें, नहीं है उसको मत देखें, जो चीज हमारे पास नहीं है उसे हम देखने जाएंगे तो कभी भी दिल को सुकून नहीं मिलेगा, कभी दिल में देना नहीं आएगा, कभी शुक्र करके तौफीक नहीं मिलेगी। मगर हमें देखना चाहिए उस उम्र को जो हमारे पास है, अगर एक दांत नहीं है तो उसको मत रोए जो 31 दांत है उनको देखे, अगर एक आंख काली हो गई है तो उसको मत देखे, जिस आंख से देख रहे हैं उसको देखे, अगर कोई अंधा है तो वो अपने अंधापे को मत देखे, वो कान जो सुन रहे हैं तो उसको देखे, अल्लाह ने जो चीज अता फरमाई है उसको देखे। दुनिया में ऐसे ऐसे इलाके हैं जहां उनको खाने को नहीं मिलता, पीने को नहीं मिलता, فلسطین کے سلسلے میں ایک مرتبہ اخباروں میں ہم نے پڑھا تھا کہ جنین میں جب فلسطینیوں کو محصور کر دیا گیا تھا وہاں کی سیاسی کشمکش کے نتیجے میں، تو اس وقت ماں باپ نے مجبور ہو کر اپنے بچوں کی جانوں کو بچانے کے لیے پیشاب کر کے پیشاب پلایا، باپ اس لیے مجبور ہوا کہ اپنا پیشاب پلائے اپنے بچے کو، ورنہ اس کی جان ختم ہو جاتی پیاس کی وجہ سے، تڑپ کر مر جاتا. تو دنیا میں ایسی جگہ اللہ تعالیٰ ہمیں میٹھا پانی پلاتے ہیں، اور کتنا پلاتے ہیں؟ جتنا ہمیں چاہیے پلاتے ہیں. اللہ تعالیٰ نے ہمیں پیسے اتنے دیے ہیں کہ ہم پانی کو خرید کر پیتے ہیں، یعنی گھروں میں بہت سے لوگ ٹیپ واٹر نہیں پیتے، اپنے ہیلتھ کے خاطر وہ گھر بوٹلوں میں خرید کر پانی میں پیتے ہیں. اللہ نے ہمیں کتنا دیا ہے، اور ایک ایک گھر میں آپ فریزر کو کھول کر کے دیکھیں کہ کتنے ٹائپ کے ڈرنکس ہوتے ہیں. اگر گھر میں پانچ افراد ہیں اور پانچوں کے ٹیسٹ الگ ہوتے ہیں، تو سب کے لیے ڈرنک خریدا جاتا ہے کہ بھائی ان کو فیزی ڈرنک نہیں پسند ہے، ان کو جوس پسند ہے، ان کو کوک پسند نہیں ہے تو ان کے لیے سیون اپ خریدو، ان کو سیون اپ پسند نہیں ان کے لیے جنجر خریدو، آئس کریم دیکھو تو فریزر میں پڑا ہوا ہے، اور پتا نہیں کیا کیا چیزیں ہوتی ہیں گھروں کے اندر. پھر ان سب چیزوں کے ہوتے ہوئے اگر ایک آدھ چیز ہمیں نہ ملے تو اس پہ شکوا کرنا یہ مناسب نہیں ہے. اس لیے اپنے گھروں میں سادگی پیدا کرو. اس کا ایک علاج بھی آپ حضرت صلی اللہ علیہ وآلہ وسلم نے بتلایا ہے، اور وہ علاج یہ ہے کہ دنیاوی معاملات میں اگر تم دوسروں کو دیکھو تو اپنے سے کمتر کو دیکھو. اپنے سے کمتر کو دیکھو گے تو آپ کا دل بہت مطمئن ہو جائے گا. آپ کے پاس 100,000 pounds کا مکان ہے تو تم دیکھو اس شخص کو جس کے پاس کرائے کا مکان ہے، تو دل مطمئن ہوگا کہ اللہ نے مجھے تو بہت دیا ہے، کہ یہ صاحب تو بھی کرائے کے مکان میں رہتے ہیں، میرا تو اپنا ذاتی مکان ہے. تو پھر جو ہے حوث نہیں ہوگی، دل غنی ہو جائے گا. اور اگر آپ نے اپنا 100,000 pounds کا مکان ہے، ٹیرس ہاؤس ہے، اس کو دیکھ کر کے آپ اگر اوڈی میں چلے گئے، ایونٹن میں چلے گئے، کسی دوسرے علاقے میں چلے گئے، آپ کا ذہن چلا گیا، تو پھر آپ کو کبھی قناعت نہیں ہوگی. اس لیے کہ آپ اپنے آپ کو انفیریئر سمجھیں گے، آپ اپنے آپ کو فقیر سمجھیں گے کہ فلاں کے پاس 300,000 کا مکان ہے، میرے پاس 100,000 ہی کا ہے، یعنی میرے پاس 200,000 pounds کا شارٹ فال ہے. تو حدیث میں آتا ہے کہ دنیاوی معاملات میں ہمیشہ اپنے سے کمتر کو دیکھو، اپنے سے انفیریئر کو دیکھو، اور دینی معاملات میں اپنے سے سپیریئر کو دیکھو. کیوں؟ اس لیے کہ آپ ایک پارا تلاوت کرتے ہیں، اگر آپ نے اس کو دیکھنا شروع کر دیا جو ایک ہی رکو پڑتا ہے، تو یہ آپ کا ایک پارا آدھا پارا ہو جائے گا. مگر آپ ایک پارا تلاوت کرتے ہیں، آپ نے اس کو دیکھنا شروع کیا جو روزانہ ختم کرتا ہے، تو آپ اور محنت کر کے دو کریں گے، تین کریں گے، چار کریں گے، اس میں ترقی ہوگی. تو دنیاوی معاملات میں اپنے سے کمتر کو دیکھو، دینی معاملات میں اپنے سے افضل کو دیکھو، اپنے سے بہتر کو دیکھو. تو میری ماں اور بہنوں، سمپلسٹی ہو، سادگی ہو، گھروں کے اندر سادگی آ جائے گی عورتوں کے اندر، تو میں آپ کو یقین کے ساتھ کہہ سکتا ہوں کہ بہت سے گھروں کے اندر سے ٹینشن چلا جائے گا. میاں بیوی کے درمیان جو ٹینشن ہوتے ہیں، اس کی ایک وجہ یہ ہوتی ہے کہ بیوی کے ڈیمانڈز بہت زیادہ، اور شوہر محنت کر کے ان ڈیمانڈز کو پورا نہیں کر پاتا، اور اس کی ایک لمٹ ہوتی ہے کہ میں اس سے زیادہ ارننگ کی قابلیت نہیں رکھتا. میں میرا جو ہنر ہے، مجھے جو اللہ نے سکلز دی ہے، جو ٹیلنٹس دیے ہیں، اس کے اعتبار سے میں زیادہ سے زیادہ 250 pounds کما سکتا ہوں ہفتے میں، اور میری بیوی کے ڈیمانڈز اتنے ہیں کہ گھر میں 400 pounds ہو تو وہ ڈیمانڈز پورے ہو سکے. اب میاں کو پتا ہے کہ یہ ڈیمانڈز کبھی میں پورا نہیں کر سکوں گا، تو یہ زندگی بھر ٹینشن میں رہتا ہے، اور وہ بکبک کرتی رہتی ہے، ڈیمانڈ کرتی رہتی ہے، جس کی وجہ سے لڑائی جھگڑے شروع ہو جاتے ہیں. گھروں کے اندر اگر قناعت آ جائے گی، قناعت آ جائے گی، تو بیوی کہے گی کہ آپ اس گھر میں حرام کا ایک پیسہ بھی نہ آنے دیں، ہم آپ کے ساتھ بھوکا رہنے کے لیے تیار ہیں، مگر حرام کا پیسہ گھر میں دیکھنے کے لیے تیار نہیں. آپ اس فرنیچر کو کیوں بدل رہے ہیں؟ اس فرنیچر کو خریدے ہوئے ہمیں 3 years تو ہوئے. آپ کے پاس اگر پیسے زیادہ ہیں تو یہ مسجد کی تعمیر میں دے دیجئے، مدرسے کی تعمیر میں دے دیجئے، غریب لوگ بہت ہیں جو بھوکے پیاسے تڑپ رہے ہیں، ان کو دے دیجئے. اس لیے کہ اس میں قناعت آ گئی، سیادگی آ گئی، سمپلسٹی آ گئی، تو وہ شوہر کو جنت کے راستے بتائے گی. اور اگر اس میں سمپلسٹی نہیں ہے، سادگی نہیں ہے، اور وہ شوہر پر ڈیمانڈ کرے گی، تو شوہر ٹینشن سے نکلنے کے لیے، گھر کے جھگڑوں سے بچنے کے لیے حرام طریقے بھی اختیار کرے گا گھر میں پیسے لانے کے لیے، تاکہ بیوی کو مطمئن کر سکے. اور پھر گھر میں جو حالات برائی کے آتے ہیں، اس کا پھر کوئی اندازہ نہیں لگا سکتے. اس لیے میری ماؤں اور بہنوں، اس دنیاوی زندگی کی راحت اگر کسی کو مل جاتی ہے، وہ راحت ہمیشہ کی راحت نہیں ہے، یہ ختم ہونے والی ہے، یہ کوئی اتنی اہم اور خوش ہونے کی چیز نہیں ہے، شکر کی چیز ضرور ہے، اللہ تعالیٰ دے دے. اور اگر اس دنیا زندگی میں کوئی تکلیف آئے تو اس پر بہت زیادہ گھبرانے کی ضرورت بھی نہیں ہے، اس لیے کہ دنیا کی ہر تکلیف جو ہے آج نہیں کل، کل نہیں پرسوں، پرسوں نہیں پرسوں ختم ہو جاتی ہے، اور اگر جلدی ختم نہیں ہوئی تو موت پر تو ختم ہو ہی جائے گی. اصل راحت آخرت کی راحت ہے، اور اصل تکلیف آخرت کی تکلیف ہے. ابھی تو گھبرا کے یہ کہتے ہیں کہ مر جائیں گے، مر کے بھی چین نہ پایا تو بگڑ جائیں گے، فکر اس کی کرو. دنیاوی زندگی میں قناعت، سمپلسٹی، سادگی اختیار کرو، اور میاں بیوی مل کر، بچوں کے ساتھ مل کر، فیملی مل کر، دوست احباب کے ساتھ مل کر اس کی کوشش کرو کہ ہم آخرت میں کیسے کامیاب ہو جائیں، اور آخرت کی ہمیں کامیابی کیسے مل جائے، قبر کی کامیابی، حشر کی کامیابی، اللہ کی بارگاہ کی کامیابی، اور جنت میں ہمیشہ ہمیشہ کے لیے انبیاء، صدیقین، شہداء، صالحین کی رفاقت میں جنت میں داخلہ، یہ ان ساری چیزوں کے لیے کوشش کرو. اللہ جل جلالہ وعمر والہ مجھے آپ کو عمر کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد للہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ وصحبہ اجمعین.